अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजको पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
जमुना हानाकामा हेल्प डेस्क स्थापना गरी सुरक्षा सतर्कता, ई रिक्सा दर्ता रोकियो, भाडा दरका लागि समिति गठन।
दाङमा व्यक्ति मृत्युलाई व्यवहारिसे सब प्रकरणमा एसपी सहित तीनजनालाई विभागीय कारवाही, अन्तर्जातीय विवाहपछि सुर्खेतमा दलित परिवारमाथि कुटपिट।
रुकुममा 50 सयको राप्ती समाज अस्पताल सञ्चालन, दशैका लागि खाद्य संस्थान दाङले 500 खसी बोका किन्दै।
र नेपालगञ्जमा हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र, भौतिक पूर्वाधारको निर्माण सुरु, पहिरोले हुम्लाको हिल्सा सिमकोट सडक खण्ड अवरुद्ध।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बीमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai
पश्चिम डायरीको सुरुमा जमुना नाकामा हेल्प डेस्क स्थापना गरी सुरक्षा सतर्कता, ई रिक्सा दर्ता रोकियो, भाडा दरका लागि समिति गठनको समाचार रहेको छ। चाडपर्व नजिकिँदै गएपछि भारतमा मजदुरी गर्दै आएका नेपालीहरू घर फर्किने क्रममा बाटोमा लुटिन सक्ने भन्दै नेपालगञ्ज नाकामा सुरक्षा सतर्कता अपनाइएको छ। नेपालीहरूको सुरक्षाका लागि नेपालगञ्जसँग जोडिएको भारतीय बजार रुपेडिया स्थित भारतीय सुरक्षा अधिकारीको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आफ्नो भूमिमा कोही पनि नेपाली लुटपाटमा नपर्ने दावी गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा नेपालीहरू घर फर्किने क्रममा सुरु भएको छ। त्यस क्रममा उनीहरूलाई नसालु पदार्थ खुवाएर लुट्ने, दुर्व्यवहार हुने र ठगीमा पर्दै आएका छन्। तर यो वर्ष भने त्यस्ता घटनाहरू दोहोरिन नदिन दुई देशका सुरक्षा अधिकारीहरूले चाडपर्व अघि नै सुरक्षा व्यवस्था मिलाएका छन्। त्यसका लागि भारत सीमामा हेल्प डेस्क राखिएको छ। नेपालगञ्जसँग जोडिएको भारतीय रुपेडिया बजारमा पनि सुरक्षाकर्मीले नेपालीहरूलाई सुरक्षा दिनेछन्। बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले भारतीय सुरक्षाकर्मीको सहयोगमा घर फर्किने नेपालीहरूको सुरक्षा दिने जानकारी दिनुभयो। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
उता नेपाल खाद्य संस्थान अञ्चल कार्यालय दाङले दशैं तिहारका लागि 500 खसी बोका खरिद गर्ने भएको छ। उपभोक्ताको सहजताका लागि खरिद गरेर उपभोक्तालाई नै बिक्री गर्ने गरी दाङबाट 500 खसी बोका किन्न लागिएको खाद्य संस्थानले जानकारी दिएको छ। दशैंलाई लक्षित गरी जिल्लामा खसी बोका खरिद गरी केन्द्रीय कार्यालयमा पठाउने तयारी भएको खाद्य संस्थान अञ्चल कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद चौधरीले बताउनुभयो। दशैंमा खाद्य संस्थानले विभिन्न जिल्लाबाट खसी बोका खरिद गरी काठमाडौँमा पठाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइरहेको हो। गोपाल शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
जिल्ला यातायात व्यवस्थापन समितिले नयाँ ई रिक्सा दर्तामा रोक लगाउने भएको छ। जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको अध्यक्षतामा हिजो बसेको बैठकले नयाँ ई रिक्सा दर्तामा रोक लगाउने निर्णय गरेको हो। नगरमा ई रिक्साको संख्या अत्याधिक रहेकाले दर्ता प्रक्रिया रोक्ने निर्णय बैठकले गरेको हो। ई रिक्साका कारण आवागमनमा समस्या भएको र दुर्घटना समेत बढेका कारण व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
सुर्खेतमा अन्तर्जातीय बिहेपछि एक दलित परिवारमाथि निर्घात कुटपिट भएको छ। गैर दलित समुदायकी छोरी भित्री आएको ब्राहाताल गाउँपालिका स्थित दमारको एक परिवार आइतबार मध्यरात आक्रमणमा परेको हो। कुटपिटबाट गम्भीर घाइते भएका दुईजना मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा उपचाररत छन्। आइतबार मध्यरात चारजनाको समूहले गैर दलितकी छोरी भगाउने स्थानीय बलबहादुर बिक, उहाँका बाबु भक्त बहादुर र आमा अमृतामाथि आक्रमण गरेको हो। उक्त समूहले भक्त बहादुर र अमृतालाई घरको माथिल्लो तलाबाट खसालिदिएको थियो। आक्रमणकारीले हात बाँधेर कुटपिट गरेको पीडितले बताएका छन्। गम्भीर घाइते भएका भक्त बहादुर र अमृतालाई उपचारका लागि सोमबार दिउँसो क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ। बलबहादुरको अवस्था भने अज्ञात छ। स्थानीयका अनुसार आक्रमण गर्ने समूहले नै बलबहादुरलाई हात बाँधेर लगेको बताइएको छ। गैर दलितकी छोरी भित्राउँदा निर्घात कुटपिट, केटी खोसेर लगे, केटा बेपत्ता शीर्षकमा ललित बहादुर बुढाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
आफ्नो नियन्त्रणमा रहेका एक व्यक्तिको मृत्युलाई बेवारिसे सब मानेर दाङ प्रहरीले सार्वजनिक गरेको घटना गलत प्रमाणित भएपछि प्रहरी प्रमुख दुर्गा सिंह चन्द लगायत तीनजनामाथि विभागीय कारवाही सुरु भएको छ। घटनाबारे अध्ययन गरेको 5 नम्बर प्रदेश प्रहरी मुख्यालयले प्रहरी हिरासतमा मृत्यु भएका व्यक्तिलाई बेवारिसे भन्दै गलत सूचना प्रवाह गरेको निष्कर्ष निकालेको हो। एसपी सिंह सहित वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सूरज खड्का र वडा प्रहरी कार्यालय लमहीकै प्रहरी हिरासत व्यवस्थापनमा खटिएका एक प्रहरी जवानले विभागीय कारवाही सुरु गरेको हो। वडा प्रहरी कार्यालय लमहीको हिरासतमा रहेको गङ्गटे भनिने एक व्यक्तिको 14 गते बिहान मृत्यु भएपछि प्रहरीले ती व्यक्तिको शव बेवारिसे अवस्थामा घोराही लमही सडक खण्डमा फेला पारेको सूचना बाहिर ल्याएको थियो। प्रहरीले सत्यतालाई किन लुकायो? एआइजी लामा भन्नुहुन्छ, हिरासतमा मृत्यु भएको भनेपछि बढी झमेला हुन्छ भनेर पन्छिनी उपाय गरेको हो। व्यक्तिको मृत्युलाई जालझेल गरेर गलत सूचना दिनु जायज नभएकाले कारवाही अनिवार्य भएको उहाँले बताउनुभयो। आजको नागरिकमा देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। उता मोटरसाइकलको ठक्करबाट 3 दिन अघि मृत्यु भएकी किशोरीको शव अस्पतालमै उठ्न सकेको छैन। ठक्कर दिने मोटरसाइकललाई प्रहरीले पहिचान गर्न नसकेको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन्। हुम्ला खर्पुनाथ गाउँपालिका 5 खर्बेलीकी 16 वर्षीय जौमती भण्डारीको शनिबार साँझ करिब 6 बजे मोटरसाइकल ठक्करबाट मृत्यु भएको थियो। शव श्वास प्रश्वास सम्बन्धी समस्याको उपचार गराउन नेपालगञ्ज आएकी जौमतीलाई राजास्थित एयरपोर्ट नजिकै रहेको जिम क्लब अगाडि तीव्र गतिमा गुडेको मोटरसाइकलले ठक्कर दिएको थियो। नेपालगञ्जबाट अर्जुन ओलीले खबर लेख्नु भएको छ।
वनवासबाट आउँदा त बाटोमा दुःख पाइन्थ्यो नै, तर महेन्द्रनगर पुग्दा पनि दुःखै पाइन्छ। आफ्नो देश फर्केपछि सजिलो होला भनेको यहाँ पनि उस्तै रहेछ। हिजो बिहान भारतबाट काम गरेर घर फर्किनुभएका बाजुराका काशी साउद आफ्नी श्रीमतीसँग बस पार्कमा कुरा गर्दै हुनुहुन्थ्यो। भारतको दिल्लीबाट काम गरेर श्रीमती र छोराछोरीसहित बाजुरा घर जान फर्किरहेका उहाँ महेन्द्रनगर बस पार्क झर्दा त्यहाँको दृश्य देखेर झनै हैरान हुनुभयो। के गर्ने हजुर, पारीबाट आउँदा त दुःख पाइन्थ्यो नै, आफ्नै ठाउँमा पुग्दा समेत उस्तै छ। उहाँले भन्नुभयो, टाँगाबाट ओर्लेर सामान निकाल्न पाएको हुँदैन, लुछालुच गरेर दुःख दिने गर्छन्। चाडपर्व नजिकैसँगै नेपालीहरू घर फर्कने क्रम बढेपछि दिनौँ जस्तो महेन्द्रनगर बस पार्कमा देखिने दृश्य हो यो। विष्णुप्रसाद देवकोटाले आफ्नै ठाउँ पुग्दा पनि नेपालीलाई शास्ति उस्तै शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
रुकुम जिल्ला सदरमुकाम मुसिकोट सल्लेमा 2 करोड रुपियाँको लगानीमा अस्पताल सञ्चालन गरिएको छ। दुर्गममा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले 50 सयको राप्ती समाज अस्पताल सञ्चालनमा आएको हो। राप्ती समाज स्वास्थ्य सहकारीले अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पतालमा 52 जनाले लगानी गरेका छन्। अस्पतालमा स्त्री रोग, डेन्टल, भिडियो एक्सरे, डिजिटल एक्सरे, थाइरोइड, अल्सर, अपरेसन लगायत सेवा सञ्चालन भइरहेको राप्ती समाज स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष यज्ञबहादुर विष्टले जानकारी दिनुभयो। अस्पताल सञ्चालनमा आएपछि सामान्य बिरामी हुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ। रुकुमबाट गणेश विकले आजको नागरिकमा खबर लेख्नु भएको छ।
धनगढी अतरिया लगायत जिल्लाका विभिन्न बजारहरूमा छाडा चौपायाको समस्या बढ्दै गएको छ। छाडा चौपायाले दुर्घटनाको जोखिम बढ्नुका साथै बजार क्षेत्र दुर्गन्धित हुन थालेका छन्। लगाएको खेतबारी समेत चौपायाले खाएर नष्ट गर्ने गरेपछि किसान पनि मारमा परेका छन्। पश्चिम टुडेमा खबर छ।
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजीको 99 जन्मदिन मनाइएको छ। नेपाल प्रेस युनियन बाँकेको आयोजनामा एक कार्यक्रमका बीच हिजो बेलुका केक काटेर जन्मदिन मनाइएको हो। युनियनले अघिल्लो वर्ष पनि चाचाजीको 88 जन्मदिन धुमधामका साथ मनाएको थियो। आजको नागरिकमा खबर छ, पश्चिम डायरीमा चाडपर्वमा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको योजना।
ठाउँ ठाउँमा लामो दूरीमा चल्ने यात्रुवाहक सवारी साधनको लागि रिफ्रेस सेन्टर, दुईजना चालकको व्यवस्था, अनि रात्रिको पर्मिट लिएका यात्रुवाहक बसहरूलाई दिउँसोमा चल्न नदिने र दिउँसोको पर्मिट लिएका यात्रुवाहक बसहरूलाई रातिमा चल्न नदिने कडाईका साथ चेकिङको व्यवस्था मिलाएका छन्।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496923624, 98582020705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्ने तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363899।
भर्ना खुल्यो, भर्ना खुल्यो। विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बिबिएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू, प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081523795 र 521075।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
दशैं र तिहारको समयमा प्रत्येक वर्ष धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेका छन्। गत वर्षको मात्र तथ्याङ्क हेर्ने हो भने चाडपर्वको समयमा 60 सवारी दुर्घटना भएको छ, जसमध्ये 45 ज्यान गुमाएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। यस वर्ष दुर्घटना कम गर्न के छन् त योजना? कुराकानी गर्दै मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्र सिंह खड्का।
यहाँको छाडा चौपाए, ई रिक्साहरूको व्यवस्थापन, त्यसपछि यो भब्बर मालहरू बोक्ने, यो मोटरसाइकलमा हेलमेट नलाउने, लाइसेन्स नलिएका व्यक्तिहरूले सवारी साधन चलाउने, यस्ता कुराहरूलाई नियन्त्रण गर्नको लागि मैले चाहिँ विशेष ध्यान दिइराखेको छु।
अब यो चाड पर्वलाई लक्षित गरेर चाहिँ यो सवारी दुर्घटना न्यूनीकरणका लागि यो क्षेत्रीय ट्राफिक प्रधिकरणले कस्ता योजना बनाएको छ?
निश्चित रूपले हिन्दूहरूको ठुलो चाड पर्वहरू दसैँ तिहार छठहरू हाम्रो चाहिँ निकटमै आइराखेका छन् र त्यसलाई मध्यनजर राखेर हामीहरूले ठाउँ ठाउँमा लामो दूरीमा चल्ने यात्रुवाहक सवारी साधनको लागि रिफ्रेस सेन्टर, सवारी त्यस्तै गरी लामो दूरीका सवारी साधनहरूमा दुईजना चालकको व्यवस्था, अनि रात्रिको पर्मिट लिएका यात्रुवाहक बसहरूलाई दिउँसोमा चल्न नदिने र दिउँसोको पर्मिट लिएका यात्रुवाहक बसहरूलाई रातिमा चल्न नदिने, त्यसै गरी सिट सङ्ख्याभन्दा बेसी यात्रुहरू बोक्ने या भनौँ क्षमताभन्दा बेसी माल सामान बोक्ने, बेसी चाहिँ अस्वाभाविक रूपले सामान वस्तुहरू बाहिरै निकालेर चाहिँ लाने सवारी साधनहरूलाई हामीहरूले चेकिङको माध्यमद्वारा र त्यसमा पनि अझ मापसे जुन छ यसलाई नियन्त्रणको लागि हामी चाहिँ विशेष कडाईका साथ चेकिङको व्यवस्था मिलाएका छौँ।
पूर्व पश्चिम राजमार्ग र यो फोलेन बाटोमा चाहिँ अत्याधिक मात्रामा यो वर्षको डाटालाई हेर्दाखेरि दुर्घटना भएको देखिन्छ, यसतर्फ के ध्यान पुर्याउनु भएको छ?
निश्चित रूपले तपाईँले भने जस्तै यो कोहलपुरदेखि यो बोर्डर एरियासम्म जमुनासम्मको यो फोर लेन बाटोमा सवारी दुर्घटना बढेको छ। त्यसको दुई तिनवटा कारणहरूमध्ये एउटा प्रमुख कारण चाहिँ के छ त भन्नुहुन्छ भने त्यो ग्रिन बेल्टमा रहेको डिभाइडर जहाँबाट सवारी साधनहरू सजिलै बाटो काट्न सक्छ, त्यसको सङ्ख्या जबसम्म हामीले न्यूनीकरण गर्न सक्दैनौँ, त्यसलाई सङ्ख्या घटाउन सक्दैनौँ, तबसम्म हामीहरूले चाहिँ सवारी दुर्घटना घटाउन सक्ने अवस्था छैन। त्यही कारणले गर्दाखेरि मैले यो कोहलपुर नगर पालिका नेपालगञ्जको सडक कार्यालयसँग समन्वय गरेको छु र उहाँहरूले बजेट निकासा भएपछि यसको संख्या घटाउँछौँ भनेर भन्नुभएको छ। सम्भवत अब दसैँ पछाडि यो चाहिँ कार्यान्वयनमा जाला।
मध्य पहाडी क्षेत्रमा चाहिँ दुर्घटना एकदमै बढी देखिन्छ, सिट संख्यामा भन्दा पनि बढी यात्रुहरू हान्ने, त्यसै गरी छतमा ओसारेर लग्ने, त्यो कारणले गर्दा गत वर्षको डाटालाई हेर्दा पनि एकदमै धेरै दुर्घटना भयो मध्य पहाडी लेखमा। यो साल कसरी योजना बनाउनु भएको छ त्यसलाई न्यूनीकरण गर्न?
त्यसमा सर्वप्रथम त म के भन्छु भने ट्राफिक प्रहरी एक्लैले चाहँदैमा जुन तपाईँले भनेको जस्तो छतमा यात्रुहरू बोक्ने र त्यसमा चाहिँ यात्रुहरू पनि फेरि बसवालालाई नै भनौँ साथ दिने, अब ट्राफिक पुलिस भएको ठाउँमा चाहिँ झर दिने अनि ट्राफिक पुलिसलाई क्रस गरिसकेपछि फेरि छतमा चढिदिने, त्यसको लागि हाम्रो चाहिँ समाजका प्रबुद्ध वर्गहरू, व्यवसायी साथीहरू, पत्रकार मित्रहरू र चाहिँ अलिकति बुद्धिजीवी वर्गहरूले पनि सहयोग गर्नुभयो भनेपछि हामीहरूले उहाँहरूसँग हातेमालो गरेर निश्चित रूपले यो छतमा यात्रु राख्ने र सिट क्षमताभन्दा बेसी यात्रु राख्ने कार्यलाई चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ।
र अन्त्यमा चाड पर्वको बेलामा सवारी दुर्घटना न्यूनीकरणका लागि आम नागरिकहरूलाई के भन्न चाहनुहुन्छ?
सर्वप्रथम त म के भन्न चाहन्छु भने सिट क्षमताभन्दा बेसी यात्रुको रूपमा राख्ने यात्रुवाहक बसहरूमा स्वयं आफू चढ्नु भएन, मापसे गरेर सवारी साधन चलाउनु भएन, त्यसै गरी कन्डिसन ठिक नभएको सवारी साधनमा चढ्नु भएन या भनौँ चलाउनु भएन, चालकले निश्चित आराम पाएको छ कि छैन, त्यो बसमा लामो दूरीका यात्रुवाहक बसहरूमा दुईजना चालक छन् कि छैनन्, ठाउँ ठाउँमा ट्राफिक प्रहरीले रिफ्रेस सेन्टरको व्यवस्था गरेको छ, त्यहाँ उहाँहरूले ड्राइभ चालकहरूले यस्तो ठाउँमा गएर आराम गरेका छन् कि छैनन्, यसमा चाहिँ यात्रुहरू विशेष चलाक हुनुपर्दछ र त्यसको आफूहरूले चाहिँ प्रत्यक्ष हेरेर उहाँहरूले चाहिँ अनुगमनको पनि गरेर हामीहरूलाई त्यस्तो नियमन नगर्ने चालकहरू भनौँ या व्यवसायहरूको विषयमा हामीलाई त्यस कुरा किसिमको गुनासो गरेर हामीहरूलाई सहयोग गर्नुहुनेछ भन्ने मैले आशा लिएँ।
मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी राजेन्द्र सिंह खड्का र कमला हमाल। अब अर्को सन्दर्भ, हुम्लाको हिल्सा सिमकोट सडकको नामखा गाउँपालिका पाँच मुचु तुम्का कोटमा आएको सुक्खा पहिरोले सवारी साधन आवागमन अवरुद्ध भएको छ। पहिरोले सडक विस्तारमा रहेको डोजर र चालकलाई समेत पुरेको छ। सडक विस्तारकै क्रममा 81 सुक्खा पहिरो खस्दा डोजर र चालकलाई पुरेको आयोजनाका इन्जिनियर विजय थापाले जानकारी दिनुभयो। नयाँ पत्रिका दैनिकमा खबर छ।
विद्युत अनियमित हुन थालेपछि जनजीवन प्रभावित हुँदै गएको छ। नेपालगञ्जमा पछिल्लो केही महिना सहज रहेको विद्युत प्रसारण गत सातादेखि अनियमित हुन थालेको हो। विद्युत समस्या समाधानका लागि अझै दुई साता लाग्ने नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ। पावर ट्रान्सफर्मरमा ओभरलोड भएपछि विद्युत प्रसारणमा समस्या आएको हो कुरा गर्दै क्षेत्रीय विद्युत प्राधिकरणका प्रमुख विनोद उपाध्यायले भन्नुभयो, ट्रान्सफर्मरको क्षमताभन्दा 2 MVA ओभरलोड हुन थालेको हो। उहाँले गर्मीका बेला बढी विद्युत प्रयोग हुँदा हाल रहेको ट्रान्सफर्मरले थेग्न नसकेको प्रतिक्रिया दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
गर्भमय लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहित गर्न मेडिकल सञ्चालकहरू सहमत भएका छन्। यो सुर्खेतको खबर हो। निजी मेडिकल तथा क्लिनिकहरूमा लिङ्ग पहिचान गरी छोरा भए जन्माउने र छोरी भए गर्भपतन गराउनेको संख्या बढेपछि सञ्चालकहरू यसलाई रोक्न तयार भएका हुन्। अन्नपूर्ण पोस्टमा खबर छ।
दैलेखका 11 स्थानीय तहमा अहिलेसम्म प्राविधिक पुग्न सकेका छैनन्। लामो समयदेखि प्राविधिक नहुँदा स्थानीयको कामकाज र भौतिक पूर्वाधारका काम कुनै पनि हुन सकेका छैनन्। साबिका गाविसदेखि नै प्राविधिकको काम पुरा नगरी छोड्दा भौतिक निर्माणका काम प्रभावित भएको खबर कान्तिपुरमा छापिएको छ।
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले आर्थिक र वातावरणीय पक्षमा गर्ने दीर्घकालीन फाइदा र बेफाइदाको बारेमा अध्ययन गरिएको छ। प्राणी विज्ञ डाक्टर मुकेश कुमार चालिसे र युवा प्राणीशास्त्री धीरेन्द्र बहादुर चन्दले कैलालीमा निर्माणको क्रममा रहेको सिँचाइ आयोजनाको भविष्यमा पर्ने फाइदा तथा बेफाइदाको बारेमा अध्ययन गर्नुभएको हो। पश्चिम टुडेमा खबर छ।
नेपालगञ्जमा हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगिता 2075 तयारीका लागि नेपालगञ्ज रङशालामा भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ। चालु आर्थिक वर्षभित्र खेलकुदका सम्पूर्ण नयाँ भौतिक पूर्वाधार निर्माण र पुराना मरम्मत कार्य सम्पन्न गरिनेछन्। वर्षाका कारण अवरुद्ध निर्माण तथा मरम्मत कार्यले तीव्रता पाएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले पौडी, सुटिङ, भारोत्तोलन, फुटबल, एथलेटिक्स र क्रिकेट प्रतियोगिताका नयाँ संरचना निर्माण र मरम्मत सुरु भएको बताउनु भयो। चालु वर्षभित्रै सबै मरम्मत र नयाँ निर्माण कार्य पुरा हुनेछ। उहाँले भन्नुभयो, चालु आर्थिक वर्षभित्रै नयाँ भौतिक पूर्वाधार निर्माण र पुराना संरचना मरम्मत हुनेछ। खेलकुद मन्त्रालयबाट भौतिक पूर्वाधार निर्माणका लागि 70 करोड र राष्ट्रिय खेलकुद सञ्चालनका लागि 35 करोड रुपियाँ बजेट विनियोजन भएको खबर आजको नागरिकमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ। पश्चिम डायरीमा उपभोक्ताले सामान खरिद गर्दा के कुरामा ध्यान दिन्छन् भन्ने बारेमा भनाई,
रेट भाउ कस्तो छ होइन, अनि त्यहाँ कसरी सरसफाइ छ कि छैन, कस्तो क्वालिटीको छ, बासी छ कि छैन, सबै हेर्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 MHz, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। दसैँ र तिहारमा उपभोक्ता ठगिने भन्दै जिल्ला अनुगमन समितिले केही दिन यता अनुगमनको कार्य बढाएको छ। अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको अवस्था छ भने नापतौलमा पनि उपभोक्ता ठगिएको पाइएको छ। यसैबीच हामीले तपाईँले सामान खरिद गर्दा के कुरामा ध्यान पुर्याउनुहुन्छ भनेर विभिन्न क्षेत्रका नागरिकहरूलाई सोधेका छौँ। सुनौ साथी सम्भू थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
सम्झना चौधरी, अब डेट कति कति डेट छ भने अब त्यो ध्यान पुऱ्याउनु पर्छ है। डेट नहेरिकन त्यसै फेरि किन्नुहुन्न। अरू के अरे राम्रो नराम्रो पनि हेर्नुपर्छ, सफा पनि हेर्नुपर्छ। अनि मिठाईसित अब नराम्रो भए पछि अब त्यस्तो गनाउने सरो गलेको त अब हेर्नुपर्छ है। त्यो राम्रो नराम्रो हेरिकन सामान किन्छु।
सामना छेत्री, प्याकेटमा भएको चिजहरू किन्दाखेरि अब एक्सपायरी डेट हेर्नु पर्यो सबभन्दा पहिले। अनि कुहिने चिजहरू हुन्छ नि त्यसको चाहिँ अब छामेर अनि देखेर पनि थाहा पाइहालिन्छु। त्यो त छान्नु पऱ्यो पहिला सुरु, अनि पछि कस्तो कुहिएछ कि नै भनेर पहिला सुरु चेक गर्नु पऱ्यो। त्यस्तै हेर्नुहुन्छ
मेरो शशी सापकोटा, त्यसको गुणस्तर क्वालिटी कस्तो छ भनेर राम्रोसँग छान्छ। अनि त्यहाँ अब बजारमा के कसरी राखिरहेको छ व्यापारीले, होइन अब कति अब कसरी त्यो बेच्न राखेको छ, रेट भाउ कस्तो छ, होइन अनि त्यहाँ कसरी सरसफाइ छ कि छैन, कस्तो क्वालिटीको छ, बासी छ कि छैन, सबै हेर्छ। हेरेर नयाँ ताजा किनिन्छ। अब यसरी नै अब हामीले धान पुऱ्याएर किनिन्छ।
सुषमा थापा, सामानहरू सामानको क्वालिटी हेर्छौँ होइन, अनि सामान नयाँ छ कि पुरानो छ कि, अनि जस्तो दैनिक उपयोगी तरकारीहरू मासुहरू यताउता किन्दाखेरि अब त्यो ताजा हो कि होइन, हिजो अस्ति धेरै धेरै पहिले पनि त किन्छ बेच्छ नि है, ताजा किन्छ। मिठाईहरू पनि अब ताजा छ कि, तिमीको क्वालिटी हेर्छ होइन, बनाइरहेको छ कि कस्तो छ हेरेर किन्छ।
दिव्य तिमी छैन, अब त्यहाँ प्याकिङ गरेको स्टाइलहरू अनि अनि डेटहरू सबै अनि क्वालिटीहरू हेर्छौँ। त्यहाँ बासी छ कि अब सरी गरेको यताउति हेर्छौँ। त्यहाँ
भारतमा सडक मजदुरका क्रममा एक नेपालीको ढुङ्गाले लागेर मृत्यु भएको छ। बैतडी सुरनेया गाउँपालिका छ शङ्करपुरका 24 वर्षे रामदत्त अवस्थीको सडकमाथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको हो। उता हुम्लाको अदाञ्चुली गाउँपालिका 3 माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको महेन्द्र र रत्न राजमार्गमा प्लास्टिक जन्ने फोहोर मैला बढेको छ। राजमार्ग क्षेत्रमा पर्ने सडकमा प्लास्टिक जन्ने फोहोर फाल्ने सवारी साधन र यात्रुलाई 500 देखि 1,000 जरिवाना गर्न सक्ने प्रावधान भए पनि नियन्त्रण हुन नसकिएको खबर आजको नागरिकमा छापिएको छ। उता बाँकेको राप्ती सुनारी 9 उदयन स्थित चुके नालामा पुल नहुँदा स्थानीयवासीलाई आवागमनमा समस्या भएको खबर छापिएको छ। यता विमानस्थल सुचारू नहुँदा पर्यटन व्यवसाय मारमा 2 दशकदेखि बन्द रहेको कञ्चनपुरको मजगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रका पर्यटन व्यवसाय मारमा परेको खबर आजको नागरिकमा छापिएको छ। भने यता बझाङमा चाडपर्व नजिकिँदै गर्दा जिल्लामा टमाटरको मूल्य आकाशिएको छ। यता कोहलपुरमा परम्परागत कृषि गर्दै आएका बाँकी राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय संरक्षण कर्मीलाई आयोजनका लागि व्यवसायिक कृषि तथा पशुपालन तालिम दिइएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। लागू औषध नियन्त्रणको उपायका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 2 रामेश्वर पौडेलको विचार।
नियन्त्रण चाहिँ अलिकति माथिबाटै चाहिँ नि अलिकति प्रोसेस चाल्नुपर्छ। चाल्न त यहाँ अब प्रहरी प्रशासनले पनि चालिराखेको छ होइन, तर त्यसले मात्रै चाहिँ नपुगेर अरू चाहिँ नि कडा चाहिँ नि आफ्नो घरैबाट पनि अलिकति जागरुक हुनुपर्छ। अभिभावकहरूले पनि आफ्नो बालबच्चाहरू लागू औषधमा लागेछ कि कुलतमा फसेछ कि भनेर घरबाट पनि अलिकति नियन्त्रण गर्नुपर्छ। साथसाथै यसको चाहिँ नि प्रहरी प्रशासनहरूले पनि अरू कडा किसिमसित तिनीहरूलाई रोजगारको व्यवस्था, किन त्यो लागू औषधमा फस्यो भनेर त्यो हामीले बुझिदिनु पऱ्यो कि प्रशासनले सम्बन्धित निकायले। त्यसो गरी यो नियन्त्रण गर्ने भनेको यो सरकारले पनि कडा नियम गर्नुपर्छ, जनचेतना जगाउनुपर्छ, रोजगार पनि दिनुपर्छ। जो कुलतमा फसेकाहरूलाई त्यहाँ लगेर जेल होइन कि तिनीहरूलाई चाहिँ शिक्षा दीक्षा दिनुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्ज सीमा नाकामा हेल्प डेस्क स्थापना, सुरक्षा सतर्कता अप्नाइने, ई रिक्सा दर्ता रोकियो, भाडा दरका लागि समिति गठन।
दाङमा व्यक्ति मृत्युलाई व्यवहारिसी सब प्रकरणमा एसपी सहित तीनजनालाई विभागीय कारवाही, अन्तर्जातीय विवाहपछि सुर्खेतमा दलित परिवारमाथि कुटपिट।
रुकुममा 50 सयको राप्ती समाज अस्पताल सञ्चालनमा दशैंका लागि खाद्य संस्थान दाङले 500 खसी बोका किन्दै।
र नेपालगञ्जमा हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र, भौतिक पूर्वाधारको निर्माण थालियो, पहिरोले हुम्लाको हिल्सा सिमकोट सडक खण्ड अवरुद्ध।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज भाद्र 28 गते बुधबार, सेप्टेम्बर 13 तारिक, अशिवन कृष्ण अष्टमी तिथि, आज जतिया पर्व। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।